नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। गत असोज 11 र 12 गतेको अविरल वर्षापछि आएको बाढ़ीले झण्डै 46 अर्बको आर्थिक क्षति भएको सरकारी तथ्याङ्क छ। जुन तथ्याङ्क सानो आकारको बजेट भएका 6 संघीय मन्त्रालयको बजेट बराबर हो। बाढ़ीको चपेटामा परेका प्रभावित क्षेत्रका बासिन्दाहरू अझै प्रभावकारी रूपमा पुनस्थापित हुन सकिरहेका छैनन्। बाढ़ी पहिरोबाट भएको प्राकृतिक विपदकै ठूलो मानवीय क्षति पनि यो हुन पुग्यो। नेपालमा विभिन्न किसिमका प्राकृतिक विपदबाट ठूलो जनधनको क्षति हुने गर्छ। वर्खायाम सकिएर अहिले जाडोयाम शुरू भएको छ। जाडोयाममा तराईका जिल्लाहरूमा शीतलहरबाट वर्षेनी मानिसहरूको ज्यान समेत जाँदै आएको तथ्याङ्क छ। चिसो मौसममा खास गरी वृद्ध वृद्धा रोगी र बालबालिकाहरू यसबाट बढ़ी प्रभावित हुने गरेको पाइन्छ। हिमाली जिल्लामा हिमपातबाट जनजीवन प्रभावित हुँदै आएको छ। साथै पछिल्लो समय जलवायु परिवर्तनका कारण मौसममा भइरहेको फेरबदलले प्राकृतिक विपदका घटना पनि बढ़दै गइरहेका छन्। आज हामी पछिल्लो समयमा देखिने यो हिउँ, विशेष गरी यो जाडोयाममा देखिने विपदका घटनाहरू, यसबाट जोगिने तरिकासँगै विपदको सामना गर्न र यसबाट नागरिकलाई चाहिँ राहत प्रदान गर्न स्थापना गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरिरहेका कामहरू लगायतका सन्दर्भमा आज हामी कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराई। स्वागत छ यहाँलाई कार्यक्रममा। हजुर
हेलो।
हजुर स्वागत छ कार्यक्रममा यहाँलाई।
धन्यवाद।
अब यो जाडोयाम शुरू भइसकेको छ। यो जाडोयाममा तराईका जिल्लाहरूमा शीतलहर, हिमाली जिल्लाहरूमा चाहिँ हिउँ पर्ने र जसका कारण चाहिँ मानिसहरू यसबाट चाहिँ प्रत्यक्ष प्रभावित हुने गरेका छन्। पछिल्लो विपदका घटनाहरू, यो समयमा हुने विपदका घटनाहरूलाई कसरी लिन सकिन्छ?
नेपालमा चाहिँ सधैँजसो नै कुनै न कुनै विपदले आक्रान्त बनाउने नै गर्छ। अब यो मौसम भनेको चाहिँ विशेष गरी चिसोको मौसम हो र चिसोको कारणले गर्दाखेरि पनि शीतलहरको कारणले र कहिलेकाहीँ हिमाली जिल्लाहरूमा चाहिँ हिम पहिरो जस्ता लगायतका घटनाहरू पनि घट्छन्। यसले बढी प्रभावित बनाउँछ भने यो चिसो सँगसँगै आगलागीका घटनाहरू पनि यतिखेर हुने गरेका छन्। विशेष गरी शीतलहरको कारणले आगो ताप्ने क्रममा त्यसको व्यवस्था गरिँदाखेरि आगलागीका घटनाहरू पनि हुन्छन्। यसरी हेर्दा अहिले विशेष गरी दुईटा कुरामा सजग हुनुपर्छ। एउटा चिसोबाट जोगिने उपायको विषयमा सजग हुनुपर्छ भने अर्को कुरा चाहिँ आगलागीको घटनाबाट सजग हुनुपर्छ।
अब विशेष गरी चिसोबाट बस्नका लागि अब आगो ताप्नेदेखि लिएर शहरी भागमा विद्युतीय सामग्रीहरूको प्रयोग बढ्ने गर्छ, जसका कारण चाहिँ अब यसबाट विपद निम्तिएका र यसबाट मानिसहरूको जनधनको क्षति भएका घटनाहरू पनि आइरहेका छन्। र यहाँहरूले प्राधिकरणले चाहिँ पछिल्लो समय यो जाडोयाममा विद्युतीय सामग्रीहरू प्रयोग गर्दा ध्यान दिनुपर्ने र विशेष गरी सरकारी कार्यालयहरूलाई एउटा परिपत्र पनि जारी गरेको थियो। अब यो समयमा कस्तो विशेष गरी ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हुन सक्छन्? अब आगो ताप्नेदेखि लिएर विद्युतीय सामग्री उपभोग गर्दा
पहिलो कुरा त यो समयमा चिसोले आफै मान्छेलाई अथवा जनसमुदायलाई सामान्य प्रभाव त पार्छ, तर अब रोग मान्छेको मृत्युसम्म हुने अवस्था भनेको चाहिँ चिसोको कारणले नै भन्दा पनि अन्य कुनै जोखिम छ भने त्यो जोखिममा चिसोले चाहिँ गुणात्मक त्यसले वृद्धि गर्ने हो। जस्तै बालबालिकाको हकमा निमोनिया लगायतका रोगहरू लाग्न सक्छन्, वृद्ध वृद्धको हकमा त्यही किसिमको हुन सक्छ। त्यस्तै अशक्तहरू अझ एकदमै आर्थिक रूपमा विपन्न मान्छे जसको चाहिँ बस्ने आफ्नो कुनै घर छैन अथवा कमजोर संरचना छ भने पनि उनीहरूलाई पनि विपदले समय अब चिसोले समस्या पार्छ। जस्तै रुगा खोकीको समय यो समयमा आउँछ, म आफैलाई पनि स्वयं रुगा लागिरहेको छ, चिसो लागिरहेको छ, होइन? त्यस कारणले गर्दाखेरि यो समयमा अलिकति चिसोबाट जोगिने उपायमा सजग हुनुपर्छ। अर्को कुरा चाहिँ चिसोबाट जोगिने नाममा चाहिँ हामीले आगो बाल्दाखेरि जथाभावी ढङ्गले चाहिँ आगो बाल्नु भएन, अनि आगो ताप्दाखेरि पनि जस जहाँ पाए त्यहीँ आगो ताप्नु भएन र त्यसमा चाहिँ विशेष गरी महिलाहरूका कपडाहरूमा आगो सल्केर चाहिँ धेरै मान्छेहरूको मृत्यु भएको घटनाहरू विगतका वर्षहरूले देखाउँछ। त्यस कारणले गर्दाखेरि पनि आगो ताप्ने विषयमा विशेष गरी महिलाहरू अलिक बढी सजग र संवेदनशील हुनु पर्यो। त्यही त्यस्तै गरी चाहिँ अब हामीले विद्युतीय सामानको प्रयोग गर्ने कुरा पनि विशेष चासो राख्नुपर्छ भन्ने नै हो हाम्रो अनुरोध।
अब सरकारी कार्यालयहरूमा यस्ता सामग्रीहरू चाहिँ भनौँ न लामो समय यो प्रयोगमा आइरहेका छन् र त्यतिकै हेलचक्राइका कारण पनि त्यसको दुर्घटना हुने गरेको पाइएको छ। यसबाट सजग हुनका लागि अपनाउनु पर्ने सावधानीहरू के हुन सक्छन्? यहाँहरूले एक खालको परिपत्र पनि गर्नुभएको छ।
विशेष गरी चाहिँ हामीले स्थानीय तहमार्फत ती कुराहरूलाई अगाडि बढाएका छौँ किनभने स्थानीय तह नजिकको सरकार हो र स्थानीय तहले त्यहाँका जोखिमहरूको बारेमा उहाँहरूलाई राम्रो जानकारी हुन्छ। को कुन व्यक्ति कुन समुदाय कुन चाहिँ अलिक भल्नरेबल छ कुन ठाउँमा चाहिँ कसलाई चाहिँ बढी सहयोग गर्नुपर्छ भन्ने कुराको तथ्याङ्क उहाँहरूले लिनु पनि पर्छ र त्यही अनुसार उहाँहरूले व्यवहार गर्नुपर्छ। र कोही पनि व्यक्तिहरूको सबै व्यक्तिहरूलाई समान किसिमको सहयोग चाहिँदैन यो बेलामा। त्यस कारणले गर्दा असमान सहयोग चाहिने भएकोले यसको नजिकबाट तथ्याङ्क लिएर त्यही अनुसारको सहयोग चाहिँ स्थानीय तहले गरियो भने यो यो समस्याबाट चाहिँ केही हदसम्म समाधान गर्न सकिन्छ। त्यस्तै यदि त्यहाँ स्थानीय तहको कुनै प्रत्येक वडा सदस्यहरू हुनुहुन्छ टोल टोलमा हुनुहुन्छ उहाँहरूले कसको घरमा चाहिँ के अरे उहाँले यति बढी चासो राखिदिनुपर्छ कि कसको घरमा चाहिँ कस्तो किसिमको इलेक्ट्रिक डिभाइसहरू छ होइन सामान छ त्यो चाहिँ त्यो र उहाँको घरको संरचना हेरेर त्यो कतिको जोखिम छ भन्ने कुरासम्म नि उहाँले याद राखिदिनुभयो भनेदेखि र उहाँलाई सजग बनाउनु हो भने यसले केही जोखिम लिनुकोमा सहयोग गर्छ। त्यही अनुसार नै हामीले कार्ययोजनामा स्थानीय तहलाई विशेष जिम्मेवार बनाएका छौँ।
अब यो सँगै अलिकति अगाडि जाउँ। असोज 11 र 12 गतेको अविरल वर्षापछि ठूलो जनधनको क्षति भयो। त्यसमा चाहिँ अब त्यो क्षति भइसकेपछि त्यहाँका बासिन्दाहरूलाई पुनस्थापितदेखि उनीहरूलाई क्षतिपूर्ति अथवा राहत उपलब्ध गराउनेसम्मका कामहरू भएका छन्। यो बीचमा चाहिँ अलिकति जसरी हुनुपर्ने हो त्यति भएन भन्ने गुनासोहरू पनि आइरहेका छन्। त्यसलाई चाहिँ प्राधिकरणले कसरी हेरेको छ र त्यहाँ चाहिँ त्यो विपदपछि त्यहाँ प्राधिकरणले कसरी काम गरेको छ अलिकति जानकारी पाउनु।
जब ती ठुला घटना घटे घट्ने बित्तिकै चाहिँ हामीले त्यहाँका लाइफ लाइनहरू तत्कालै सुचारू हुन् भन्ने कुरामा सबै निकायहरूलाई प्रभावकारी रूपमा परिचालन गर्नको लागि समन्वय गर्यौँ। त्यही समयमा कार्यकारी समिति माननीय गृहमन्त्रीजीको अध्यक्षतामा भएको कार्यकारी समितिको बैठक सामान्य प्रधानमन्त्रीजीको अध्यक्षतामा भएको बैठकहरूले पनि केही दिशानिर्देश गर्यो। ती बमोजिम पनि काम गर्यौँ। हामीले तत्कालै त्यो ठाउँमा चाहिँ राहतहरू व्यवस्थापन गर्नको निम्ति चाहिँ अब त्यहाँको स्थानीय तहहरूलाई चाहिँ त्यहाँ समस्या केही छ भने समस्या तत्काल समाधान गर्नको लागि भनेर स्थानीय तहमा भएको क्षतिको अनुसार चाहिँ हामीले 50 लाखदेखि 1 करोड पैसा पनि पायौँ र सँगसँगै के पनि भन्यो भने त्यहाँ जो घरहरू चाहिँ पूर्ण रूपमा क्षति भएका छन् उहाँहरूलाई चाहिँ तत्काल अस्थायी आवास बनाउनको निम्ति 50,000 दिनुपर्छ लु त्यसको तथ्याङ्क सङ्कलन गरेर चाहिँ सिस्टममा हाल्नु भन्यो। सोही अनुसार उहाँले तथ्याङ्क सङ्कलन गरेर सिस्टममा हाले अनुसार उहाँहरूले अस्थायी आवासको पहिलो किस्ता धेरै लगिसक्नुभयो। दोस्रो किस्ता पनि धेरैले लगिसक्नु भएको अवस्था छ। तथापि पनि सबैले अझै पनि हामीले आजसम्म प्राप्त जानकारी अनुसार सबैले चाहिँ अझै पनि अस्थायी आवासको चाहिँ पैसा प्राप्त नगरिसकेको पनि हामीले जानकारी पाएका छौँ। त्यही अनुसार हामीले सम्बन्धित स्थानीय तहहरूलाई चाहिँ तत्कालै यदि आवश्यकता नभएको हो भनेदेखि फरक विषय भयो होइन भनेदेखि कुनै मान्छे चाहिँ हामीले राम्रोसँग हामीले आफ्नो काम प्रभावकारी रूपमा गर्न सकेको कारणले कुनै जनता दुःख पाउनु भएन। त्यस कारणले तपाईँले प्रभावकारी रूपमा गर्नुहोस् भनेर हामीले अलिक राम्रोसँग उहाँहरूसँग कुरा पनि भएको छ। त्यस कारणले अब अस्थायी आवासका धेरै कामहरू अगाडि बढेका छन् र अब स्थायी आवासको प्रक्रिया चाहिँ केही समय लाग्न सक्छ र बाटाहरू लगायतका लाइफ लाइनहरू पनि अब चाहिँ लगभग
अब हामीले विपदका कुराहरू गरिरहँदा विपदबाट हुने मानवीय र भौतिक क्षतिको कुराहरू गरिरहँदा अब विपदबाट थुप्रै पीड़ितहरू हुन्छन् र ती पीड़ितहरूले चाहिँ एउटा राहतको पर्खाई गरिरहेका हुन्छन् राहतको अपेक्षा गरिरहेका हुन्छन्। अब यो राहत अब विभिन्न सरकारी निकायहरूबाट सरकारबाट उनीहरूले राहतको अपेक्षा गरेका हुन्छन्। विशेष गरी विपदका कुन कुन घटनाका पीड़ितले राहत पाउँछन् यो अलिकति नागरिकमा अन्यलको विषय पनि हुन सक्छ। ती घटनाहरू कस्ता विपदका घटनाहरू हुन् जसबाट चाहिँ पीड़ितले राहत पाउन सक्छन्?
हाम्रो विपद व्यवस्थापन ऐनले विपदहरूलाई डिफाइन गरेको छ र सामान्य रूपमा हेर्ने हो भने हरेक किसिमको विपदहरू अथवा असामयिक रूपमा चाहिँ अनपेक्षित रूपमा भएका हरेक जसो घटनाहरूबाट नै कुनै न कुनै रूपमा राहत उहाँहरूले पाउनुहुन्छ। तथापि पनि सामान्य अवस्थामा अहिले हामीले प्रचलनमा आइरहेका विषय भनेका चाहिँ कोही व्यक्तिहरूको चाहिँ कागजतीले अथवा जस्तै खोलामा बाढी पहिरो आएर केही पहिरोले अथवा बाढीले ठुलो बाढीले बगाएर मान्छे लिएर गयो भने त्यसलाई विपद मानिन्छ, विपदबाट उहाँहरू राख्नुहुन्छ। तर सामान्य अवस्थामा केही थिएन, त्यतिकै खोलाको किनारमा गयो, किनारमा जाँदा ऊ खोलामा डुबेर मर्यो भनेदेखि त्यसलाई सामान्य राहत दिने गरिएको छैन, होइन। भले त्यो पनि त्यो सम्बन्धी परिवारको लागि त्यो आपत्तिजनक अथवा त्यो सङ्कट नै हो, विपद नै हुनसक्छ, तर हामीले त्यसलाई विपद मानेर राहत दिने गरेका छैन। नत्र भनेदेखि बाढी पहिरोबाट भएका सबै घटनाहरूमा मानवीय क्षति भयो, धनजनको क्षति भयो भने जस्तै आगलागीजन्य घटनाहरूमा मानवीय क्षति भयो, धनजनको क्षति भयो भने उहाँहरूलाई राहत दिन्छ। त्यस्तै गरी बाढी पहिरो आगलागी लगायतका विषयहरूमा अथवा भूकम्प नै भूकम्पबाट दिइन्छ। यसरी अनपेक्षित रूपमा कुनै पनि घटना घट्यो र क्षति भयो, मानवीय क्षति भयो भने राहत मानिन्छ।
अब यो राहतको रकममा पनि अन्यल छ, राहत रकम यति नै प्राप्त हुन्छ भन्ने कुनै ऐन नियममा उल्लेख गरिएको छ कि यसको क्षतिका आधारमा राहत दिने व्यवस्था छ?
होइन, राहत रकममा के छ भने मान्छेको त ठुलो क्षति भइरहेको हुन्छ, करोडौँको क्षति भएको हुन्छ विपदको कारणले, अझ आगलागेको कारणले त ठुला ठुला अरबौँको क्षति भइरहेको हुन्छ। तर त्यो अनुसारको चाहिँ हामीले गर्न सकेका छैनौँ, किनकि संसारको कुनै पनि मुलुकको सामर्थ्य त्यो लेभलमा हुन्न कि अरबौँ क्षति हुँदाखेरि राहत दिनुहोस्। त्यस कारण त्यसमा चाहिँ बिमामा जानुपर्छ भनेर हामीले नयाँ मोडल, नयाँ पद्धतिलाई अवलम्बन गर्न खोजेका छौँ, नयाँ नीति अवलम्बन गर्न खोजेका छौँ। अब नीति बिमामा जानुपर्छ क्षतिपूर्तिकै लागि भनेर चाहिँ हामीले दिने क्षतिपूर्ति होइन, हामीले चाहिँ राहत दिने हो, उहाँहरूलाई चाहिँ तत्कालै आश्रय स्थल बनाइ हुने अवस्थासम्म बनाइदिने राज्यको दायित्व अन्तर्गत हामीले काम गर्ने हो। त्यसो हुँदाखेरि कोही व्यक्तिको चाहिँ घरबार छैन भने उहाँहरूलाई तत्काल घर तत्काल खाद्यान्न खाना बस्न किन्न लत्ता कपडा भाँडा कुँडा बर्तन किन्नको लागि भनेर पाँचजना परिवार हो भने 15,000, पाँचजनाभन्दा बढी परिवार हो भने 20,000 रुपियाँ चाहिँ तत्कालै दिइन्छ, जसलाई पनि दिन्छ होइन। त्यस पछाडि त्यो परिवारले दिने हो। कोही व्यक्तिको मृत्यु भयो भनेदेखि उसको नजिकका हकदारहरूलाई एकजनाको मृत्यु हुँदाखेरि 2,00,000 र एकजनाभन्दा बढी एउटै परिवारमा एकजनाभन्दा बढी मृत्यु भयो भने थप 1,00,000 अथवा 2,00,000 मऱ्यो भने 3,00,000 हो। यसरी चाहिँ राहत रकम उपलब्ध गराइन्छ। अब अहिले चाहिँ हामीले कसैको घरबार छैन भने अस्थायी आवास निर्माण गरिदिने भनेर 2 किस्तामा 25,000 50,000 रुपियाँ दिन्छौँ भने पुनर्निर्माणको कामहरूमा पनि पुनर्निर्माण कामहरू चाहिँ अगाडि बढ्छ।
अब जलवायु परिवर्तनका कारण थुप्रै समस्याहरू आएका छन् जसबाट चाहिँ विपदका घटनाहरूमा पनि वृद्धि भएको छ। अब हिमाली भाग भेगहरूमा चाहिँ हिमपात हुने पछि चाहिँ हिउँ पग्लने समस्या जसका कारण चाहिँ हिमताल फुट्ने जोखिम पनि छँदैछ। सँगै अब अन्य भागहरूमा पनि त्यही अनुसारको छ। काठमाडौँ उपत्यकामा नै यसअघि बाढीका कारण थुप्रो मानवीय क्षति भौतिक क्षति भएको अवस्था छ। अब यसरी दिनानुदिन विपदका घटनाहरू बढ्दै जाने सन्दर्भमा अब राहत रकम कसरी दिने, अब राहत रकम कति दिने, अब राज्यको स्रोत साधनले त्यो भ्याउन सक्ला नसक्ला त्यसमा पनि थुप्रै विषयहरू छन्। अब यो सन्दर्भमा बढ्दै जाने विपदका घटनाहरू र यसमा चाहिँ हामीले भनौँ राज्य स्तरबाट गर्नुपर्ने कामहरू कति छन्, अब त्यो अनुसार हामी अगाडि बढ्न सकिरहेका छौँ कि छैनौं, तयारीहरू चाहिँ कस्ता छन्? अब यहाँले उल्लेख गर्नुभयो बिमाको कुरा पनि उल्लेख गर्नुभयो, यो सँगै अन्य विषयहरू
पक्कै पनि चुनौतीहरू धेरै छन्। किनकि सीमित स्रोत साधन भएको हाम्रो जस्तो मुलुकमा यो ढङ्गको विपदका घटना हुँदै जाने अनि जनताले सहयोग रूपमा उहाँहरूलाई राज्यभरि जनतालाई सम्बोधन गर्ने विषयता हुँदै हो। त्यस कारणले गर्दा सम्बोधन गर्ने कुरामा पनि राज्य सामर्थ्यले भ्याउने कि नभ्याउने भन्ने कुरा बहस र छलफलको विषय छ नै छन्। अझ जलवायु परिवर्तनले यसको यसलाई गुणात्मक रूपमा बढाइदै गइरहेको छ। त्यस कारणले गर्दा यो चाहिँ नेपालको मात्रै होइन, अब अन्तर्राष्ट्रिय चासोको विषय हुनुपर्छ भनेर हामीले अन्तर्राष्ट्रिय फोरमहरूमा पनि यी विषयहरू राख्न थालिसकेका छौँ। अब हामीले लस एन्ड ड्यामेजका विषयहरूदेखि क्लाइमेट फाइनेन्सिङका कुराहरू पनि आउनुपर्छ र यसले चाहिँ विशेष गरी जोखिम न्यूनीकरण गर्ने कुरामा जलवायु जोखिम न्यूनीकरण गर्ने कुरामा पनि लागू गर्नुपर्छ भनेर भनिराखेका छौँ। त्यसका साथसाथै अब हामी बिमा पद्धतिमा जानुपर्छ, अब बिमामा जा नगइकन हुँदैन भनेर त्यो नीतिलाई पनि हामी अगाडि सारिराखेका छौँ। विशेष गरी कर्णाली प्रदेशमा त यो कुरालाई लागू पनि गरिसक्नु भएको छ भने यसलाई देशव्यापी रूपमै लागू गर्नुपर्ने आवश्यकता हामीले महसुस गरेका छौँ।
अब यति ठुलो विपदका घटनाहरू बढ्दैछन्, अब अब यसैको प्रतिकार भनौँ न न्यूनीकरण र व्यवस्थापनका लागि स्थापना गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण आफैमा एउटा कति सक्षम छ त्यो विषय पनि छँदैछ। अब यसलाई कति स्रोत साधनको आवश्यकता छ, कति भनौँ न कति यसको दायरा छ। अब एउटा सानो काठमाडौँमा प्राधिकरण स्थापना गरिएको छ, यसको भनौँ न जिल्लागत रूपमा काम कसरी यहाँहरू गर्नुहुन्छ यो अलिक चासोको विषय पनि छ।
प्राधिकरण आफैले सबै काम गर्ने होइन, प्राधिकरण भनेको कोअर्डिनेटिङ युनिट हो, यसले चाहिँ आफूले किनभने यो विपद घटना त यति यति मेगा हुन्छन् कि भोलि सबै राज्य प्राधिकरण चलाउनु पर्ने जस्तो अवस्था हुन्छ यदि आफैले गर्न खोज्यो भने। त्यस कारण हामी त्यो मोडलमा गइरहेका छैनौँ। हामी भनेको चाहिँ सूचना समन्वय, हामी समन्वय युनिट, सूचना सङ्कलन गर्ने हो, नीति नियम बनाउने हो, स्रोतको खोजी गरिदिने हो र देशभित्र जति पनि अरू युनिट छन् त्यो युनिटहरूले नै आफ्नो ठाउँबाट त्यो सम्बन्ध काम गर्ने हो। त्यस कारणले प्राधिकरणले चाहिँ खालि नीति बनाउने, स्रोतको खोजी गर्ने र समन्वय गर्ने र एउटा स्रोत निकायको रूपमा कार्य गर्ने हो। त्यस कारणले गर्दाखेरि प्राधिकरणका सबै शाखाहरू हुनुपर्छ भन्ने होइन, जति पनि जस्तै सुरक्षा निकायहरू हुनुहुन्छ खोज र उद्धारमा उहाँहरू नै खट्ने हो, त्यतिखेर प्राधिकरणको नेतृत्वमा रहेर खट्नुहुन्छ। पुनर्निर्माण कामहरू हुन्छ स्थानीय तहहरूबाट, पुनर्निर्माण कामहरू अगाडि बढाउने नीति लिएका छौँ स्थानीय तहले गर्नुहुन्छ। अब सडकहरू क्षति हुन्छ, सडक विभागले भौतिक पूर्वाधार मन्त्रालयले काम गर्ने हो। अब तटबन्धहरू क्षति हुन्छ, सिँचाइ मन्त्रालय ऊर्जा मन्त्रालय काम गर्ने हो। सबै निकायहरू, अब विद्यालय क्षति भयो भने शिक्षा मन्त्रालय गर्छ। त्यस कारणले सबै निकायहरू आफ्नो देशभरि जुन हुनुहुन्छ मन्त्रालय विभाग लगायत जिल्ला स्थित कार्यालय उहाँहरूले नै काम गर्ने हो। तर यसको नीतिगत पोलिसी बनाउने, कुन मापदण्डमा कसरी यसका जोखिमहरू के हुन सक्छन्, जोखिमको पहिचान गरिदिने, उहाँहरूलाई पूर्व सतर्कता अपनाउनको लागि अनुरोध जारी गर्ने लगायतका विषयहरू र स्रोतको व्यवस्थापन गर्नको निम्ति हामीले काम गर्छौँ।
अब यसका लागि हाम्रा निकायहरू कति सक्षम छन्, विशेष गरी स्थानीय तह पालिकाहरू, अब यो विपद जोखिम न्यूनीकरणका लागि उनीहरू कति जुझारू भएको देखिन्छ, उनीहरू कति सक्षम छन्, उनीहरूलाई सक्षम बनाउने निकायहरू कुन कुन हो, उनीहरू कसरी अगाडि बढ्नुपर्छ, अहिले उनीहरूले गरेका कामले चाहिँ के विपद जोखिम न्यूनीकरणलाई सहयोग पुगिरहेको छ, कस्तो लाग्छ यहाँलाई?
संविधानले पनि स्थानीय तहलाई विपद जोखिम विपद व्यवस्थापनको एकल अधिकार दिएको कारणले गर्दा सबैभन्दा जिम्मेवार राज्यको निकाय नै स्थानीय तह हो विपदको लागि, विपद व्यवस्थापनको लागि, जोखिम न्यूनीकरणको लागि। त्यस कारणले गर्दाखेरि यदि उहाँहरूसँग सबलता छैन, सक्षमता छैन भने त्यसको एनालाइसिस गरेर सबल र सक्षम बनाउनु जिम्मेवारी हामी सबैको प्राधिकरणको पनि होदेखि लिएर संघीय मन्त्रालयदेखि लिएर समग्र राज्य प्रणालीकै उहाँहरूलाई सबल र सक्षम बनाउनुतिर लाग्नुपर्छ। तर उहाँहरू नै हो जनतासँग नजिक, जनताको संवेदनासँग बुझ्ने र जनताको जनपरिचालन गर्न सक्ने सामर्थ्य भएको, जनतालाई सचेतना अभिवृद्धि गर्न सक्ने युनिट नै स्थानीय तह हो। त्यस कारणले गर्दाखेरि हो त पक्कै के कुरा सत्य हो भने उहाँहरूको जुन किसिमको सफलता हुनुपर्ने थियो, सक्षमता हुनुपर्ने थियो, त्यो उहाँहरूसँग सबैसँग अहिले छैन। केही केही स्थानीय तहमा नभएको होइन, केही केहीले काम नगर्नुभएको पनि होइन, एकदम उदाहरणीय काम गर्नुभएको छ तर सबैसँग समान रूपमा त्यो खालको क्षमता छैन। त्यस कारणले उहाँहरू आफैले पनि आफ्नो सफलता सक्षमता कसरी वृद्धि गर्न सकिन्छ उहाँहरूले पनि इफोर्ट लगाउने कुरा भयो, सँगसँगै के कुरा चाहिँ आफ्नो कमी छ भन्ने कुरा बोध गरेर संघीय मन्त्रालय प्रदेश मन्त्रालयहरूसँग अथवा प्राधिकरणसँग आएर यी यस्ता ट्रेनिङहरू अथवा यी यस्ता क्षमता विकासका कार्यक्रमहरू चाहिँ हाम्रोमा पठाइदिनु पर्यो भनेर उहाँहरूले प्रस्ताव पनि गर्नुपर्छ। त्यस कारणले सोही अन्तरका कार्यक्रमहरू हामीले प्राधिकरणबाट पनि, संघीय मन्त्रालयहरू, प्रदेशका मन्त्रालयहरूबाट त्यो अनुसारको उहाँहरूको क्षमता विकासको काम हुन्छ। तर हरेक कामहरू चाहिँ स्थानीय तहमै ठोकिन्छ, स्थानीय तह नै सबल बन्नुपर्छ, उहाँहरू नै सक्षम हुनुपर्छ।
अब हामी कुराकानीको अन्त्यतिर आइपुगेका छौं। अब यो समयमा अब यो विपद आउन सक्ने विपद र यसबाट जोगिनका लागि अब कुन कुन निकायले अथवा व्यक्तिगत रूपमा के कस्तो सतर्कता अप्नाउनु पर्छ?
अब यसमा विपदहरू हाम्रो सधैँ जस्तो नै आइरहेका हुन्छन्, कहिले बाढी पहिरोको हुन्छ, कहिले आग लागेको, कहिले चिसोको, होइन अब कहिले हावाहुरी लगायत कुनै न कुनै रूपमा विपदमा हामी हुन्छौँ नै। त्यस कारणले हाम्रो तयारी एकचोटि गरेर हुँदैन, हामी सधैँ अलर्ट बस्नुपर्छ। र अघि पनि भयो भने प्राधिकरणले नीति बनाइदिने, मापदण्ड बनाइदिने, स्रोतको व्यवस्थापन गरिदिने, सबै निकायलाई समन्वय गर्ने, होइन राष्ट्रिय कार्ययोजनाहरू तयार गरिदिने काम गर्ने हो। अब काम गर्ने भनेको सबै देशभरिका हरेक युनिटहरूले आफ्नो जिम्मेवारी अनुसारको काम गर्नुपर्छ। त्यस कारणले गर्दा आफूले विपदको सन्दर्भमा आफ्ना नजिक आफ्ना युनिटहरू आफ्नो जिम्मेवारी भएका ठाउँहरूमा के गर्नुपर्ने भन्ने कुरोको कार्ययोजना सम्बन्धित निकायले नै बनाउनुपर्छ। आफ्नो कार्ययोजना राष्ट्रिय कार्ययोजना प्राधिकरणले बनाउँछ, त्यो राष्ट्रिय कार्ययोजनाको लक्ष्य परिपूर्ति हुने गरेर त्यो राष्ट्रिय कार्ययोजनाको अध्ययन गरेर सो बमोजिमको कार्ययोजना चाहिँ प्रदेश सरकारले आफ्नो आफ्नो प्रदेशभरि प्रदेश सरकारले बनाउने, अब स्थानीय तहमा स्थानीय सरकारले बनाउने, जिल्लामा खोज र उद्धारको रणनीति, जोखिमहरूको पहिचान गरेर खोज र उद्धारको रणनीति स्थानीय जिल्ला विपद व्यवस्थापन समितिले बनाउने, यसरी सबै निकायहरू आफ्नोमा चाहिँ जिम्मेवारपूर्वक क्रियाशील भइयो भनेदेखि हाम्रा सम्भावित जोखिमहरूलाई हामीले गुणात्मक रूपमा घटाउन सक्छौँ।
हस् डाक्टर डिजन भट्टराई, हामीसँग यो समयमा कुराकानीमा रहिदिनु भयो, स्वास्थ्यका बावजुद स्वास्थ्य समस्याका बावजुद पनि हामीसँग कुराकानी गरिदिनु भयो, यहाँलाई धन्यवाद। हामी कुराकानी गर्दै थियौं डाक्टर डिजन भट्टराईसँग। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिले गरिरहेका काम र अहिलेको यो समयमा देखा पर्न सक्ने आउन सक्ने विपद र यसको यो खालको जोखिम सम्भावित जोखिम न्यूनीकरण गर्न भइरहेका प्रयास गर्नुपर्ने प्रयास लगायतका सन्दर्भमा यो चिसो समयमा हामीले लिने व्यक्ति अन्तर्वार्ता लिने व्यक्ति विशेषज्ञहरूलाई पनि अब स्वास्थ्य समस्या भनौँ चिसोको प्रभाव देखिन्छ। विशेष गरी रेडियोमा आवाजबाट बोल्नुपर्ने भएकाले आवाजमा कुनै समस्या पनि हुनसक्छ, हामीले यो भोगिरहेका छौँ, हामी स्वयंलाई पनि चिसोको समस्याहरू हुनसक्छन् यो समयमा। र विशेष गरी यो काठमाडौँ उपत्यका सहित देशभरको तापक्रम अहिले घट्ने क्रममा छ, यो तापक्रम घटेसँगै चिसो बढ्ने र यसको प्रभाव विभिन्न देखिन सक्छ र यो चिसोबाट बच्न हामीले सबै किसिमका उपायहरू अवलम्बन गर्न जरूरी छ। सकेसम्म चिसो ठाउँमा ननिस्किकन तातो आफ्नो शरीरलाई तातो राख्न जरूरी छ, यसले चाहिँ थप चिसोको प्रभाव हुन नदियोस्, हामी त्यसतर्फ सजग हुन चिसोबाट बच्न जरूरी छ। यो भन्दै आजको अन्तरसंवादमा हामीले विशेष गरी अहिले देखा परेका विपदका घटनाहरू, सम्भावित देखा पर्न सक्ने विपदका घटनाहरू र यसबाट जोगिने प्रयासका सन्दर्भमा कुराकानी गर्यौं। विशेष गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो समयमा र सम्भावित विपदको सामना कसरी गर्न सकिन्छ र कस्ता नीतिहरू छन् यी लगायतका सन्दर्भमा हामी केन्द्रित भयौं। भोलि अर्को विषयमा कुराकानी गर्न फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।